بسم الله الرحمن الرحیم. السلام علیکم. آج ہم آپ کے لیے کتاب برمودا تکون اور دجال ریکارڈ کر رہے ہیں. یہ اس کتاب کا پارٹ نمبر 1 ہے. اس کے مصنف مولانا عاصم عمر ہیں. یہ آپ کی خدمت میں قرطبہ آڈیو لائبریری کی طرف سے پیش کی جا رہی ہے. مزید کتابوں کی معلومات کے لیے اس نمبر پر رابطہ کریں 03-21-21-38-225. تقریض: حضور پاک صلی اللہ علیہ وسلم کی پیدائش سے لے کر قیامت تک جو سب سے بڑا فتنہ ہے وہ دجال کا فتنہ ہے. اس فتنے کے بارے میں نبی اکرم صلی اللہ علیہ وسلم اپنے صحابہ کو وقتاً فوقتاً آگاہ کرتے رہتے. اس سنت نبوی صلی اللہ علیہ وسلم کو زندہ کرتے ہوئے اس پر فتنہ دور میں مولانا عاصم عمر کی یہ کتاب برمودا تکون اور دجال، دجال اور اس کے فتنوں سے آگاہی اور اس سے بچنے کے لیے بہتر کوشش ہوگی. اس کے مطالعے سے غفلت کی زندگی گزارنے والے مسلم معاشرے کو بیداری حاصل ہوگی. اللہ تعالی موصوف کی اس محنت کو قبول فرمائے اور امت کو اہل اللہ کے ساتھ تعلق بنا کر دجال اور اس کے فتنوں سے بچنے اور ذکر اور تقویٰ کی توفیق عطا فرمائے. آمین. حضرت الشیخ علی احمد نقشبندی مجددی. مصنف کی چند باتیں کتاب سماعت فرمانے سے پہلے سماعت فرمائیے. برمودا تکون کے بارے میں لکھنے کا مقصد آپ کی معلومات میں اضافہ کرنا نہیں ہے، بلکہ اپنے پیارے نبی صلی اللہ علیہ وسلم کی اس تعلیم پر عمل کرنا ہے جو آپ نے اپنے صحابہ کو فتنوں کے بارے میں دی. وہ یہ ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم اپنی امت کے بارے میں بہت فکر مند رہتے تھے اور تمام فتنوں سے بار بار آگاہ فرماتے تھے. نہ صرف آگاہ فرماتے تھے بلکہ آپ صلی اللہ علیہ وسلم کو مدینہ منورہ میں یہودیوں کی بستی میں جب ایک یہودی کے ہاں ایسے لڑکے کے پتہ چلا جس میں دجال کی نشانیاں پائی جاتی تھیں، تو آپ صلی اللہ علیہ وسلم اپنے صحابہ کے ہمراہ خود وہاں تشریف لے گئے اور چھپ کر اس کی حقیقت جاننے کی کوشش کرتے رہے. اسی طرح حضرت عمر فاروق رضی اللہ تعالی عنہ کو اطلاع ملی کہ یمن میں ٹڈیاں ختم ہو گئی ہیں، تو آپ پریشان ہو گئے اور اس کی تحقیق کرائی. کیونکہ ٹڈیوں کا ختم ہو جانا علامات قیامت میں سے ہے. برمودا تکون شیطانی سمندر اور اڑن تشتریوں کے بارے میں انگریزی زبان میں بہت کچھ لکھا جاتا رہا ہے، لیکن یہ تمام تحریریں یا تو محض واقعات بیان کرتی ہیں یا زیادہ سے زیادہ سائنٹیفک انداز میں موضوع پر بحث کرتی ہیں. مسلم محققین میں محمد عیسیٰ داؤد مصری نے برمودا اور اڑن تشتریوں پر گہری تحقیق کی ہے اور اس مسئلے کو احادیث کی روشنی میں سمجھانے کی کوشش کی ہے. جہاں تک راقم کا اس موضوع پر لکھنے کا تعلق ہے، راقم کی مثال ایک دکاندار کی سی ہے جو اپنا سودا بیچنے کے لیے گاہک کو طرح طرح سے قائل کرنے کی کوشش کرتا ہے. اپنا یہ سودا درد امت ہے. اس درد کو اپنے مسلمان بھائی بہنوں کو دینے کے لیے اپنی کج فہم میں جو طریقہ آتا ہے उसको इख्तियार कर लेता है, वरना क्या बरमूदा तिकोन वाला और क्या उड़न तश्तरियों वाला। एक नन्ही सी जान अल्लाह ने दी है, उसी की अमानत है, जब चाहे ले ले। हर एक को अपना जवाब अपने मालिक के सामने देना है। ये दर्द उस वक्त और बढ़ जाता है जब पढ़े लिखे समझदार लोगों को देखता हूँ कि फौज दर फौज फिक्री गुमराही की तरफ दौड़े चले जाते हैं, न हालात को कुरान की नजर से देखते हैं, न प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की अहदीस की रोशनी में मौजूद वक्त को समझने की कोशिश करते हैं। इनके तज्जिये तबसरे और मुस्तकबिल की पेशन गोईयां सुनकर कभी हंसी आती है और कभी रोना। इस तरह वो हक व बातिल के मामलात में अपनी जबान व अमल से दज्जाल के लश्कर के मुआविन बन रहे हैं और इमाम मेहदी के मुजाहिदीन की दिल आजारी का सबब बन रहे हैं। ये किताब दो अबवाब पर मुश्तमिल है। पहले बाब के तीन हिस्से हैं, शैतानी समंदर, बरमूदा तिकोन, उड़न तश्तरियां। दूसरे बाब में फितनों से मुताल्लिक अहादीस हैं। इस किताब में इन अहादीस को बयान नहीं किया गया है जिनको राकिम ने अपनी किताब तीसरी जंगे अजीम और दज्जाल में बयान किया है। चुनाचा इमाम मेहंदी और दज्जाल के बारे में अगर मजीद तफसील दरकार हो तो राकिम की मजकूरा किताब में देखी जा सकती है। जहां तक इस बहस का ताल्लुक है कि दज्जाल बरमूदा तिकोन में है या शैतानी समंदर में, उड़न तश्तरी का मालिक वही है या कोई और, इस तरह की तमाम बहसों में राकिम का नुक्ता नजर ये है कि मुहक्किकीन की मुख्तलिफ आरा को महज नकल कर दिया जाए। चूंकि दज्जाल के बारे में कतई इल्म अल्लाह ताला को है, लिहाजा बंदे को इनमें से किसी भी राय पर इसरार नहीं करना चाहिए। अल्बत्ता किसी राय की ताईद अगर किसी हदीस से होती है तो इस हदीस को बयान कर दिया है। यही मामला उड़न तश्तरियों के हवाले से है। चुनाचा किताब में बयान किए गए मुहक्किकीन के नजरियात और ख्यालात के मुकाबले में किसी भाई के पास कुरान हदीस से दलाइल मौजूद हो तो वो काबिले तरजीह हैं। बंदे का असल मकसद लोगों को इस खतरे की नौयत का एहसास दिलाना है जो उनके घरों की दहलीज तक पहुंच चुका है और दरवाजा झिझोड़ कर पूछ रहा है कि इस हक व बातिल की जंग में तुम किसके साथ हो। दज्जाल उड़न तश्तरी पर आए या हकीकी गधे पर, वो शैतानी समंदर में हो या अस्फहान में, दक्षिणी उससे मिला हो या कोई और, इस पर हमें कोई इसरार नहीं। लेकिन वो सब बरहक है जो प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने दज्जाल और उसकी कुव्वत के बारे में बयान फरमाया। और इससे बचना, इससे बगावत करना, उसके मुंह पे थूकना हर मुसलमान पर फर्ज है। तो इसी फर्ज की याद दहानी के लिए जो कुछ बन सका वो आपकी खिदमत में पेश है। कुछ दोस्तों ने राकिम की किताब तीसरी जंगे अजीम और दज्जाल के बारे में ये ख्याल जाहिर किया था कि किताब में डराया बहुत गया है। पहली बात तो ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत को दज्जाल से डराया ही है ताकि उम्मत इस फितने से गाफिल ना हो जाए। दज्जाल का बयान सुनकर सहाबा इतना डरे थे कि आंसुओं से रोने लगते थे। चुनाचा ये बयान ही ऐसा है कि इसको पढ़कर डरना ही चाहिए। ये इस बात की अलामत है कि आपको अपने ईमान की फिक्र है। दूसरी बात यह है कि राकिम का मकसद सिर्फ डराना नहीं बल्कि खबरदार करना है ताकि इस फितने से बचने की तैयारी की जाए। डरना इस माना में नहीं है कि मायूस हो जाएं। इस मायूसी से निकालने के लिए राकिम जिहाद और मुजाहिदीन की कामयाबियों के ताज़ा हालात भी लिखता है ताकि मुसलमानों को दज्जाली क़ुव्वत के साथ साथ ये भी पता चलता रहे कि इतना कुछ होते हुए भी मैदान में सूरत हाल क्या है और कामयाबियां किसके कदम चूम रही हैं। सुनाचा दज्जाल के फितने और उसके इत्तेहादियों की कुव्वत के बारे में जानिए और जहाद के मैदान से आने वाली खबरें मुजाहिदीन की जबानी ना के मीडिया की भी सुनिए और अपने सच्चे अल्लाह का शुक्र अदा कीजिए कि वो किस कसम पुरसी के आलम में इमाम मेहंदी के लश्कर को मजबूत कर रहा है। ये याद रखिए कि अगर फितनों से बचने के लिए फौरी एहतियाती तदाबीर नहीं की गई तो ईमान बचाना मुश्किल हो जाएगा। इमाम मेहंदी और दज्जाल के बारे में अहदीस का मुताला करके आपको ये एहसास हो जाएगा कि जिस दौर से हम गुजर रहे हैं ये बहुत अहम वक्त है। चुनाचा अहम वक्त में अहम फैसले करके ही हम खुद को अपने घर बार मसाजिदों मदारिस और अपने इलाकों को बचा सकते हैं। किताब पढ़ने के बाद जितने ज्यादा अफराद तक ये पैगाम पहुंचा सकते हैं जरूर पहुंचाइए। लोगों को अहादीस की रोशनी में हालात को समझने की दावत दीजिए। घरों में खवातीन अपने बच्चों को दज्जाल और उसके फितनों के बारे में बताएं। किताब की तैयारी में जिन कुतुब से इस्तफादा किया है उनके हवाले आखिर में दिए गए हैं। महज दोस्तों और बुजुर्गों के दुआओं के सहारे ही ये किताब आपके सामने है। दुनिया के हंगामों में ज्यादा वक्त नहीं मिल सका तो किताब में जो गलती नजर आए वो राकिम की कम इल्मी ही समझिएगा। बहुत से दोस्तों ने किताब की तैयारी में तावुन किया है बल्कि बाज ने तो जबरदस्ती ही ये किताब लिखवाई है। अल्लाह ताला उनके दिलों में अपनी मुलाकात का शौक पैदा फरमा दें। अपनी खुसूसी दुआओं में दज्जाली कुव्वतों के खिलाफ लड़ने वालों को जरूर याद रखा कीजिए। अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के दुश्मनों के लिए बददुआएं कीजिए कि अल्लाह उनकी साजिशों को ही उनकी तबाही का सामान बना दें। इस गुनहगार को भी अपनी दुआओं का हिस्सा बना लीजिए। अपनी बेहंगम जिंदगी की ये कश्ती हालात की मौजों पर हिचकोले खा रही है। दुआ कीजिए कोई मौज आकर इस डोलती कश्ती को भी मंजिल पर पहुंचा दे। अल्लाह ताला से दुआ है कि इसकी कोशिश को महज अपनी रजा के लिए कबूल फरमा लें और उम्मत मुस्लिमा के लिए इसको नफे का जरिया बनाए। आमीन। मुकद्दमा। बिस्मिल्लाहिर्रहमानिर्रहीम। الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين وعلى آله وأصحابه أجمعين। हक और बातिल की सफ़ें बहुत तेजी के साथ अलग अलग होती चली जा रही हैं। बहुत सी शख्सियात और जमातें अलल ऐलान बातिल के लश्कर के साथ अपना मुस्तकबिल वाबस्ता कर बैठी हैं। पुराने इत्तेहाद भी मजीद मजबूत हुए हैं। कल तक जो जबाने खामोश थीं, अब उनके लब भी किसी ना किसी के हक या मुखालफत में हिलना शुरू हो गए हैं। कुछ ऐसे भी हैं जो बराह रास्त तो नहीं अलबत्ता बिलवास्ता उनकी जबान कलम और कोशिशें दज्जाल के लश्कर को मजबूत करने में सर्फ हो रही हैं। अगरचे उनका नफ्स इस बात को तस्लीम नहीं कर रहा कि वो दज्जाल को मजबूत कर रहे हैं। जो लोग खुलकर दज्जाली कुव्वतों के सामने झुक जाने की उम्मत मुस्लिमा को तलकीन कर रहे हैं वो ढके छुपे नहीं हैं। उनका निफाक बल्कि कुफ्र उनकी लंबी जबानों से इस तरह टपक रहा है जैसे पीप भरे जख्म से पीप टपक रही होती है। इस्लामी निजाम के मुकाबले कुफ्रिया निजाम की मोहब्बत कलमा गो मुसलमानों से ज्यादा हिंदुओं और यहूदियों से हमदर्दी भारत के बरहमन और अमेरिका के यहूद के दर्द में घुले जाना और इस्लाम पर जाने लुटाने वालों के खिलाफ जहर आलूद तीर और नश्तर उनकी कमीन गाहों से बरछाए जा रहे हैं। यह तबका अपने आप को दज्जाल की सफों में खड़ा कर चुका है। मुसलमान जैसे नाम सिर्फ इसलिए रखे हैं कि ये पाकिस्तान जैसे मुल्क में रह रहे हैं। अगरचा इसके लिए भी इनकी दिली ख्वाहिश यही है कि पाकिस्तान के वजूद को खत्म करके इस खत्ते को भी बरहमन की गुलामी में दे दें। इनके अलावा जो लोग अभी तक जमहूरी निजाम या हुकूमतों के आने जाने के चक्कर में फंसे हैं, उन्हें भी अब रुक कर सोचना चाहिए कि इस निजाम के धागे कौन हिला रहा है, किसके इशारे पर हुकूमतें बनती और बिगड़ती हैं, किसके कहने पर तमाम दुनिया का मीडिया, ख्वाह आलमी हो या मुल्की, इलेक्शन से पहले इसी जमात और फर्द की हिमायत शुरू कर देता है जिसको खुफिया कुव्वत जताना चाहती है। हम भी कितने भोले हैं, एक जानिब दुनिया को आलमी गांव ग्लोबल विलेज तस्लीम करते हैं और दूसरी जानिब पाकिस्तान या दीगर मुस्लिम मुमालिक के बारे में ये समझते हैं कि इलेक्शन में जीतने वाला अवामी मैंडेट लेकर आया है। ये अवामी मैंडेट नहीं होता, ये सब दज्जाल की दज्जाली मीडिया का फरेब होता है। हम इस बात को समझना चाहिए कि इस आलमी गांव में पाकिस्तान दज्जाल के लिए इंतहाई अहमियत का हामिल है। पाकिस्तान को कब्जे में रखने के लिए उसके तमाम इदारे, खुसूसन IMF, वर्ल्ड बैंक और फ्रीमेसन की तमाम तर तवज्जा इस बात पर लगी हुई है कि पाकिस्तान इस इत्तेहाद में मौजूद रहे, ताकि इस खित्ते में मौजूद दज्जाल मुखालिफ लश्कर से लड़ने में आसानी हो। और इमाम मेहंदी की हिमायत के लिए जाने वाले लश्कर को यहीं खत्म किया जा सके। दज्जाल के नजदीक पाकिस्तान की अहमियत की दूसरी वजह यह है कि सूबा सरहद कबाई दज्जाल के बड़े इत्तेहादी भारत को लश्कर दे शिकस्त देकर इसको फतह करेंगे। चुनाचा अफगानिस्तान सरहदों कबाई में किसी भी ऐसे लश्कर का मजबूत होना दज्जाली कुव्वतों की मौत का सामान है। यही वजह है कि पाकिस्तान में मौजूद दज्जाल के पैरोकारों की कोशिश है कि पाकिस्तानी फौज पर हर कीमत पर कबाइल को मिटाने की नाकाम कोशिश में लगी रहे। जहां तक मुस्लिम ममालिक के हुक्मरान तबके का ताल्लुक है, दज्जाल इनसे मुतमईन होगा क्योंकि हुकूमती सतह से सब इसके मंसूबे के मुताबिक चल रहा है। जिस मुल्क में भी कोई इस्लामी तहरीक उठ रही है, उसको दबाने के लिए हुक्मरान तबका उसकी ख्वाहिशात के मुताबिक काम कर रहा है। इन ममालिक की दाखला पॉलिसी, खारजा पॉलिसी, मुआशी और इक्तसादी पॉलिसियां सब इसकी मर्जी के मुताबिक चल रही हैं। किसी भी मसले में उसको मजाहमत का सामना नहीं है, खुसूसन पीने के पानी के हवाले से। ये तमाम मुमालिक दज्जाल की इसी पॉलिसी पर अमल पैरा हैं, जो मुसलमानों को पानी के एक एक कतरे का मोहताज बनाना चाहते हैं। इसके लिए इसने मुख्तलिफ काफिर मुल्कों से डैम बनवा कर मुस्लिम मुमालिक के दरियाओं को अभी से खुश्क कराना शुरू कर दिया है। ऐसा उसने सिर्फ पाकिस्तान के साथ ही नहीं किया, बल्कि शाम, इराक, लबनान, उर्दुन, फलस्तीन और मिस्र के दरियाओं को खुश्क करने के मंसूबे मुकम्मल करा चुका है। इन मुस्लिम मुमालिक के हुक्मरानों ने अपने अवाम को दज्जाल के रहमो करम पर छोड़ दिया है। IMF के होते हुए इस बात के आसार कम नजर आते हैं कि आइंदा भी कोई मजाहमत हुक्मरान तबके की जानिब से सामने आए। अलबत्ता दज्जाल के मंसूबों में मुस्लिम ममालिक के अवाम मजाहिम हैं, खुसूसन अफगानिस्तान के अंदर तालिबान, इराक में मुजाहिदीन और पाकिस्तान के कबाइल अल्लाह की मदद से दज्जाली मंसूबों को खात में मिला रहे हैं। पाकिस्तान के मुसलमानों, और पाकिस्तान से मोहब्बत के दावेदारों को एहसास नहीं है कि अल्लाह ताला ने सरहद व कबाइल में इस्लामी कुव्वतों को यूं ही मजबूत नहीं फरमा दिया, बल्कि उनको बैक वक्त कई दज्जाली मंसूबों को रोकने के लिए खड़ा किया है। ये मगरिब में अफगानिस्तान में मौजूद दज्जाली लश्कर की तबाही का सामान है। मशरिक में दज्जाल के बड़े इत्तेहादी भारत की उभरती उम्मीदों को नामुराद करके न सिर्फ पाकिस्तान की हिफाजत करने वाले हैं, बल्कि इस खतरे से हमेशा के लिए पाकिस्तान को निजात दिलाने वाले हैं। एक बहुत बड़ी दज्जाली साजिश पाकिस्तान के शुमाल में पनप रही है, जिसकी तरफ लोगों का ध्यान नहीं। ये साजिश दज्जाल के इस्फहानी यहूदी आगा खान ने आलमी इदारों के साथ मिलकर तैयार की है। ये साजिश आगा खान स्टेट बनाने की है, जिसकी सरहदें पाकिस्तान के शुमाली इलाका जात से शुरू होकर अफगानिस्तान के सूबे कुंडा और नूरिस्तान को लेती हुई ताजिकिस्तान तक जाती हैं। कुंड और नूरिस्तान में अमेरिका ने खुद अपनी फौज रखी हुई है और साल 2007 और 2008 इन इलाकों में अमरीकियों के लिए बड़ा तबाहकुन गुजरा है। यही वजह है कि बाजौड़ ऑपरेशन के लिए साबिक सदर ने पाकिस्तान को खसूसी अहकाम दिए, जिनका नाम बुश है, और बाजौड़ को पॉलिटिकल इंतजामिया के मुखालफत के बावजूद यह ऑपरेशन किया गया। अफगानिस्तान सरहद व कबाइल की अहमियत दज्जाल अच्छी तरह समझता है, चुनाचा जब आप इसके इत्तेहादियों की जबानों से सरहद व कबाइल के बारे में ये बातें सुनते हैं कि यहाँ मौजूद इस्लामी कुव्वतें खित्ते के इस्तेहकाम के लिए खतरा हैं, तो इसका मतलब ये है कि इन कुव्वतों के होते हुए दज्जाली ख्वाबों को ताबीर नहीं मिल सकती। इन इस्लामी कुव्वतों को शिकस्त दिए बगैर ना इमाम मेहंदी के लश्कर को रोका जा सकता है, ना आगा खान स्टेट कायम हो सकती है, और ना ही भारत को शिकस्त से बचाया जा सकता है। यही वजह है कि पाकिस्तान में मौजूद पाकिस्तान के दुश्मन सूबाई सरहद और कबाइल के बारे में मुस्तकिल अपनी बदबूदार जबान इस्तेमाल कर रहे हैं, और इसके एवज वो अपने बच्चों का मुस्तकबिल भारत और अमेरिका में महफूज बनाना चाहते हैं। कभी वो इन इलाकों को पाकिस्तान के लिए खतरा करार देते हैं और कभी इन इलाकों पर अमरीकी परचम लहराता हुआ दिखाते हैं। उनको मालूम होना चाहिए कि सूबाई सरहद और कबाइल को अल्लाह ने ही पैदा किया है, बड़े सगीर के मुसलमानों की दादरसी और हिफाजत के लिए ही पैदा किया है। इस पर तारीख शाहिद है, और अब मुस्तकबिल करीब में अल्लाह ताला बड़े सगीर के मुसलमानों के लिए कौम अफगान से जो काम लेने वाले हैं, उसकी भिनक से ही इन मुनाफिकीन के दिल फट जाएंगे। आने वाले तूफान की पेशनगोई तो सभी कर रहे हैं, लेकिन अफसोस अहदीस की रोशनी में इससे बचने की तदाबीर तलाश करने वाले बहुत कम हैं। एक खतरनाक तूफान पाकिस्तान को हर तरफ से घेरे हुए है। जिस तरह तूफान नूह से बचने का वाहिद जरिया हजरत नूह अलैहिस्सलाम की कश्ती थी, इसी तरह सूबाई सरहद व कबाइल बर सगीर के मुसलमानों की कश्ती है। सरहद व कबाइल ऐसी हकीकत है जो यहूद और हुनूद दोनों ही जानते हैं, और उनकी किताबों में ये बातें आज भी मौजूद हैं, लेकिन पाकिस्तान में मौजूद मुनाफिकीन जिन्होंने हमेशा मुसलमानों के मुकाबले भारत के हिंदुओं को तरजीह दी, वो इस बात को समझ नहीं पाएंगे। वो कल तक रूस के इस्तकबाल के लिए बेचैन थे, और आज शयातीन ने उनके दिलों में ये वसवसे डाल दिए हैं कि बस थोड़ा इंतजार करो, सरहद व कबाइल में अमरीका और दरियाए अटक तक भारत के परचम लहराने वाले हैं। इन मुनाफिकीन की देरी ना ख्वाहिश है कि वाहगा की लकीर को खत्म कर दिया जाए, ताकि भारत शराबो शबाब के लिए इन्हें दिल्ली और मुंबई न जाना पड़े। یہ صرف شیطانی وسوسہ ہے جس کو شیاطین نے سمجھنے میں غلطی کی ہے. یہ حقیقت ہے کہ قومیت کے طاغوت کی بنائی سرحدی لکیریں مٹانے کا وقت آ گیا ہے, اور صرف واہگہ ہی کیا, کشمیر کی خونی لکیر مٹانے کا بھی وقت آ ہی پہنچا ہے, لیکن اس طرح نہیں جیسا منافقین سمجھ رہے ہیں کہ بھارتی فوج اس کو ختم کرے گی. یہ لکیر انہی پیروں تلے روندی جائے گی جہاں سے ہمیشہ روندی جاتی رہی ہے, اور اکھنڈ بھارت کے بجائے ایک نیا پاکستان وجود میں آئے گا, جہاں کے باسی دنیا میں سر اٹھا کر جیئیں گے. نہ اس کو بھارتی ٹیکنالوجی روک پائے گی, اور نہ پاکستان میں موجود برہمن کے نمک خوار. یہ باتیں ان تجزیہ نگاروں کے لیے عجیب ہوں گی جنہوں نے اس دور کے بارے میں احادیث کا مطالعہ نہیں کیا, اور ان کے علم کی بنیاد دجالی میڈیا کی رپورٹوں, خبروں اور تبصروں پر کھڑی ہوئی ہیں. اگر ان حالات کو نبی کریم صلی اللہ علیہ وسلم کی احادیث کی روشنی میں سمجھ کر پالیسی نہیں بنائی گئی تو دجال کے دجل و فریب کی بھیٹ چڑھ جائے گے اور انہیں احساس تک نہیں ہوگا. جو دانشور صرف ظاہری حالات اور مغربی میڈیا کی رپورٹیں پڑھ کر تجزیے کر رہے ہیں وہ لکیر ہی پیٹتے رہ جائیں گے. یہ بہت خاص وقت ہے. حق و باطل کے مابین جاری مارکہ انتہائی اہم مرحلے میں داخل ہو چکا ہے. ہر مسلمان اپنے دل کے بارے میں اچھی طرح جانتا ہے کہ اس کے دل میں کسی چیز کی محبت سب سے زیادہ ہے. ہر ایک کو اس بات کا علم ہے کہ وہ اپنے ایمان کو کتنا عزیز رکھتا ہے اور کس قیمت پر وہ اپنے ایمان کی حفاظت کر سکتا ہے. ہر مسلمان اپنے بارے میں سوچے کہ وہ کس کے لشکر کا حصہ بننا چاہتا ہے. ایک طرف حق ہے اور دوسری طرف باطل. ایک طرف امریکہ دجال کی صف میں کھڑے ہونے کی دعوت دے رہا ہے, اور دوسری جانب غربا کی سرزمین اور جہاد کے میدانوں سے صدایں آ رہی ہیں. علماء اچھی طرح جانتے ہیں کہ ایسے حالات میں ان پر کیا ذمہ داریاں عائد ہوتی ہیں. جب آپ اس بات کو تسلیم کر رہے ہیں کہ یہ 1400 سال تاریخ کے نازک ترین حالات ہیں, اور یہ خاص مرحلہ ہے جس میں امت محمدیہ صلی اللہ علیہ وسلم داخل ہو چکی ہے, تو پھر آپ خاص فیصلوں سے کیوں گھبرا رہے ہیں؟ جب حالات خاص ہیں تو فیصلے بھی خاص ہی کرنے ہوں گے, تب جا کر آپ خود کو اور اپنے قوم کو ان حالات سے نکال کر لے جا سکتے ہیں. ہر طبقے میں موجود پاکستان کا درد رکھنے والے با اثر حضرات, مثلا صحافی, کالم نگار, سینئر ریٹائرڈ فوجی افسران وغیرہ کو گھر سے نکلنا ہوگا, اور حکومتوں کو مجبور کرنا ہوگا کہ گلے میں پڑے امریکی اتحاد کے پٹے کو اب اتار پھینکیں, اور نہ ایسا نہ ہو کہ قیامت کے دن اسی پٹے کے ساتھ اٹھایا جائے. نیز پاکستان کے تمام مسلمانوں کو بھی یہ سوچنا چاہیے کہ اگر امام مہدی کا ظہور ہو گیا تو کیا یہ حکومتیں اس وقت بھی امریکہ کے اسی اتحاد میں ہی لڑتی رہیں گی؟ مشرف کی مسلط کی ہوئی اس پالیسی سے نجات میں ہی پاکستان کا مفاد ہے, اسی میں آخرت کی بھلائی ہے. یہ تمام دجالی قوتیں پاکستان کے مسلمانوں کی دشمن ہیں اور ہر حال میں ان کا وجود مٹانا چاہتی ہیں. اگر آپ یہ چاہتے ہیں کہ آپ کے معمول کے معمولات پر کوئی فرق نہ پڑے اور آپ سرخرو بھی ہو جائیں, ایسا ہرگز نہیں ہو سکتا. خاص حالات سے نمٹنے کے لیے خاص فیصلوں اور خاص اقدامات کی ضرورت ہوتی ہے, اور یہ اہم فیصلے کرنے کا وقت ہے. اگر حکمران پاکستان کو بیچنے پر متفق ہو گئے ہیں تو کیا آپ جیتے جی برہمن کی غلامی میں جینا گوارا کریں گے؟ جہاں تک پاکستان میں موجود بعض درد مند لوگوں کا تعلق ہے, وہ اپنی سمجھ کے مطابق اس سازش کے خلاف کوششیں کر رہے ہیں. بہت قلیل تعداد جو کہ اداروں, صحافیوں اور دوسرے شعبوں میں ہیں, اس سازش کو سمجھ رہی ہے. جبکہ ان کے مقابلے میں موجود پاکستان دشمن عناصر پاکستان کے ہر شعبے میں قابض ہو چکے ہیں، اور اس وقت قادیانی تک اعلی اداروں میں براجمان ہیں۔ بڑے بڑے ٹی وی چینل، مشہور کالم نگار، انسانی، یہود و ہنود کے حقوق کی تنظیمیں، کئی سیاسی جماعتوں کی قیادت کے مقابلے میں اس طبقے پاکستان کا درد رکھنے کی والے کی آواز اب دھیرے دھیرے سسکیوں میں تبدیل ہوتی جا رہی ہے۔ ممبئی حملوں کے وقت امید ہو چلی تھی کہ فوج اپنے اصل دشمن کی طرف پھر سے پلٹ جائے گی۔ پاکستان کا درد رکھنے والے بھی خوش تھے، لیکن لگتا ہے کہ دوسرا طبقہ اس ملک پر قابض ہو چکا اور مشرف سب کچھ تباہ ہی کر گیا۔ اس وقت میں علماء حق کو ان درد مندان پاکستان سے مل کر اب وہ بات کہہ دینی چاہیے جس کو وہ ابھی تک نہیں کہہ پائے۔ تمام پاکستانیوں کو بتا دینا چاہیے کہ صوبہ سرحد و قبائل پاکستان کے دشمن نہیں، بلکہ یہ آنے والے وقت میں نہ صرف پاکستان کے محافظ ہیں بلکہ تمام بر صغیر کے مسلمانوں کو ہندوؤں کے ظلم سے نجات دلانے والے ہیں۔ جب ان کو مٹانے کی کوشش بھارت و امریکہ کے کہنے پر ہو رہی ہے، پاکستان کے خلاف سازشیں کرنے والے اور یہاں کی مساجد و مدارس کو سکھوں کا استبل بنانے کے لیے راہ ہموار کرنے والے خود حکومت کی صفوں میں موجود ہوں، پنجاب اور سندھ کے اہل ایمان کو یہ بات یاد رکھنی چاہیے کہ اگر اس وقت غفلت بڑھتی گئی تو افسوس کے لیے بھی کچھ باقی نہیں رہے گا۔ اے مسلمانوں، اگر آپ کو اسلام کے لیے جان دینا گوارا نہیں، اگر آپ کو اپنے ملک سے بھی کوئی محبت نہیں، تو خدا را اپنے گھر اور اپنے پیارے بچوں کی ہی فکر کیجئے۔ اپنی جان، مال، کاروبار، کھیتی باڑی کی ہی فکر کیجئے۔ اگر سستی کر بیٹھے تو کچھ بھی نہیں بچے گا۔ یہاں یہ بات واضح کرتا چلوں کہ ہماری جو خوش فہمی ہے کہ پاکستان اسلام کے نام پہ وجود میں آیا، لہٰذا اس کو کوئی ختم نہیں کر سکتا، ایسا ہی ہوگا۔ لیکن اگر یہ سچ ہے کہ اللہ نے اس زمین کو کسی خاص مقصد کے لیے وجود بخشا ہے، تو اللہ اتنی اہم زمین پر ہم جیسے بزدلوں، خود غرضوں، خواہشات کے غلاموں اور خوش فہموں کا وجود کبھی برداشت نہیں کرے گا۔ پاکستان ضرور باقی رہے گا، بلکہ اس کی حدود کشمیر سے لے کر کنیا کماری تک پھیل جائیں گی، لیکن یہاں موجود وہ لوگ جو عظیم مقصد کے لیے اپنی جان نہیں دے سکتے، ان کو مٹا دیا جائے گا اور اس ملک کو ایسے ہاتھوں میں دے دیا جائے گا جنہیں دیکھ کر 1947 کی شہدا کی روحیں خوش ہو اٹھیں گی۔ کم سے کم میرا نہیں بنتا، نہ بن اپنا تو بن۔ یہ باتیں شاید غافلوں کو تخیل لگیں یا کچھ اور، لیکن دنیا دیکھے گی کہ پاکستان میں موجود امریکی اور بھارتی لابی جو سازشیں کر رہی ہے، وہ پاکستان کے مسلمانوں کی تباہی کا سامان ہے، اور جو ان کے خلاف نہیں اٹھتا وہ بھی قیامت کے دن اس میں شریک سمجھا جائے گا۔ ایک بار پھر یاد دلاتا چلوں، جہاں تک اسلامی قوتوں کا تعلق ہے تو اللہ تعالیٰ ان کو ہر دن مضبوط ہی کرتے چلے جا رہے ہیں۔ امریکی ہوں یا بھارتی، یا پاکستان میں موجود منافقین، ان کی بدبودار زبانیں اور مسلمانوں کے خون سے رنگین قلم، یہ سب مل کر بھی اللہ تعالیٰ کے منشا کے مقابلے میں کامیاب نہیں ہو سکتے۔ اگر اللہ تعالیٰ قوم افغان کو امام مہدی کے لشکر کے لیے منتخب کر چکے اور ان کے ہاتھوں ہندوستان کے فتح کرنے کا فیصلہ کر چکے، تو سارے کافر اور ان کے بھائی منافق مل کر بھی قوم افغان کو ختم نہیں کر سکیں گے۔ اللہ تعالیٰ کو ان کے فیصلوں پر عمل درآمد سے دنیا والے روک نہیں سکتے۔ راقم کی باتیں جن کی سمجھ میں نہیں آتی نہ آئیں کہ ان سے کوئی غرض نہیں، لیکن یہ گنہگار جن علماء حق کو یاد دہانی کرانا چاہتا ہے، وہ ان باتوں کا ضرور علم رکھتے ہیں کہ اللہ نے بر صغیر کہ مسلمانوں کے ایمان کی حفاظت آپ ہی کے ذریعے کرائی ہے، اور آپ کے اسلاف نے اپنے سروں کی فصلیں کٹوا کر اس خطے میں مسلمانوں کی بالادستی کی حفاظت کی ہے۔ راقم کا اس موضوع پر لکھنے کا واحد مقصد یہی ہے کہ مسلمانوں کو موجود خطرات سے آگاہ کر کے انہیں حق سے لشکر میں شامل ہونے کی دعوت دی جائے۔ برمودا تکون یا شیطانی سمندر میں دجال ہو یا نہ ہو، دجال جلد نکلے یا بدیر، لیکن اس سے پہلے کے فتنوں سے بچنا اور اس کے لیے تدابیر اختیار کرنا ہر مسلمان کی ذمہ داری ہے، کیونکہ دجال کے آنے سے پہلے جو فتنے ظاہر ہوں گے انہی میں حق و باطل الگ الگ ہو جائیں گے۔ جو کہ آنے سے پہلے حق کے لشکر میں شامل ہو گیا، دجال اس کو کوئی نقصان نہیں پہنچا سکے گا۔ اللہ تعالی تمام مسلمانوں کو حق کے لشکر میں شامل ہونے کی توفیق عطا فرمائے، دجال اور اس کے فتنے سے ہماری حفاظت فرمائے۔ آمین۔ پہلا باب، شیطانی سمندر، برمودا تکون اور اڑنتشتریاں۔ شیطانی سمندر، برمودا تکون اور اڑنتشتریاں ایسے موضوع ہیں جو آپ مختلف انداز میں سنتے اور پڑھتے چلے آ رہے ہوں گے۔ افسانوی قصے، خوفناک داستانیں، ناقابل یقین واقعات، تاریخی شہادتیں، ان سب کو اس طرح گڈ مڈ کر دیا گیا ہے کہ پڑھنے والا کسی صحیح نتیجے پر نہیں پہنچ پاتا، بلکہ غیر شعوری طور پر اس کے لاشعور میں یہ ایک ایسی داستان کی شکل اختیار کر جاتا ہے جس میں کچھ تجسس، کچھ خوف، کچھ نئے حقائق، کچھ افسانوی قصے شامل ہوتے ہیں۔ لیکن حقیقت کیا ہے، اور ایک مسلمان کو اس مسئلے کو کس روشنی میں دیکھنا چاہیے؟ نیز جو کچھ دنیا کے سامنے اس علاقے کے بارے میں بتایا جاتا رہا ہے، کیا یہ سب افسانہ ہے یا حقیقت؟ اگر حقیقت ہے تو پھر اس پانی کے اندر ایسا کیا ہے جو آج تک ہزاروں افراد کو نگل گیا، سینکڑوں جہاز غائب ہو گئے، کسی کا کچھ پتہ نہ چلا؟ کیا ابلیس کے ساتھ اس کا کوئی تعلق ہے، یا کانا دجال اس علاقے میں موجود ہے؟ بڑے بڑے دیو ہیکل جہازوں کا پرسکون سمندر میں بغیر کسی خرابی یا حادثے کے اچانک غائب ہو جانا، کبھی مسافروں کا بچ جانا اور جہازوں کا اغوا کیا جانا، کبھی جہازوں کا صحیح حالت میں بچ جانا اور مسافروں کا اغوا کر لیا جانا، فضا میں اڑتے ہوئے جہازوں کا دیکھتے ہی دیکھتے کہیں گم ہو جانا، یہ سب ایسے واقعات ہیں جن کی تشریح آج تک دل کو مطمئن نہیں کر سکی۔ ان کا غائب ہونا اس قدر تیز ہوتا کہ طیاروں کے پائلٹ یا جہاز کے کپتان کو ایمرجنسی پیغام بھیجنے کی مہلت بھی نہیں مل پاتی۔ اس سے بھی زیادہ حیرت کی بات یہ ہے کہ غائب ہونے والے طیاروں، جہازوں اور مسافروں کا کبھی کوئی نام و نشان بھی نہیں مل سکا۔ اگرچہ بعض ماہرین کی طرف سے یہ باور کرانے کی کوشش کی جاتی رہی کہ اس جگہ سمندر کے اندر ایسے تیز طوفان آتے ہیں جن کی شدت سے یہ جہاز ٹکڑے ٹکڑے ہو جاتے ہیں، اور پھر ہوائیں ان کو دور دراز کے پانیوں میں بہا لے جاتی ہیں، لیکن اس تشریح کو انسانی ذہن اس لیے تسلیم نہیں کر سکتا کہ جدید ٹیکنالوجی کے اس دور میں، جبکہ ماہرین سمندر کی گہرائیوں میں پہنچ کر مچھلیوں اور دیگر آبی جانوروں پر تحقیق کے لیے ان کے جسموں کے ساتھ کیمرے لگا کر ان کی تمام نقل و حرکت پر نظر رکھتے ہیں، تو کیا آج تک وہ برمودا تکون میں غائب ہونے والے بڑے بڑے جہازوں کا ملبہ بھی کہیں نہیں ڈھونڈ سکے؟ نیز اس علاقے میں رونما ہونے والے تمام حادثات میں ایک بات انتہائی اہم ہے کہ اغوا ہونے والے طیاروں کے پائلٹ اور جہاز کے کپتان یا مسافروں میں اپنے وقت کے ماہر لوگ اغوا کیے گئے ہیں۔ نیز جتنے بھی حادثات ہوئے اس وقت وہاں موسم بالکل معتدل اور دن کا وقت تھا، چنانچہ موسم کی خرابی کو بھی اس میں کوئی دخل نہیں ہے۔ طیاروں اور جہازوں سے ان کے ہیڈ کوارٹر کا رابطہ اچانک منقطع ہو گیا، گویا ریڈیو سگنل کسی نے جام کر دیے ہوں۔ اگر اکثر محققین اس بات پر متفق ہیں، شیطانی سمندر اور برمودا تکون میں ایسی پراسرار کشش ہے جو ہماری اس کشش سے مختلف ہے جس کو ہم جانتے ہیں۔ برمودا تکون اور شیطانی سمندر لوگوں کے لیے ایک پراسرار علاقہ بن چکا ہے جس کے بارے میں جاننے کے لیے انسانی تجسس بڑھتا چلا جا رہا ہے۔ بعض مسلم محققین کا خیال ہے کہ شیطانی سمندر اور برمودا تکون کے اندر دجال نے خفیہ پناہ گاہیں بنائی ہوئی ہیں جہاں سے وہ دنیا کے نظام کو کنٹرول کر رہا ہے۔ اس بارے میں بھی ہم تفصیل سے روشنی ڈالیں گے۔ برمودا تکون سے پہلے شیطانی سمندر کے بارے میں کچھ جانتے چلیں۔ پہلا حصہ، ڈریگن تکون یا شیطانی سمندر، ڈیول سی۔ برمودا تکون کے بارے میں تو تمام دنیا بھر میں کچھ بہت کچھ لکھا جاتا رہا ہے اور اس کے بارے میں لوگوں کو خاصی معلومات ہیں، لیکن برمودا تکون کی طرح پراسرار اور حادثات کے مرکز جاپان کا ڈریگن تکون یا شیطانی سمندر کے بارے میں لوگوں کو بہت کم معلوم ہے۔ جاپان کے لوگوں کو اس کے بارے میں اچھی طرح علم ہے اور جاپانی حکومت نے سرکاری اعلان کے ذریعے لوگوں کو اس علاقے سے دور رہنے کا حکم جاری کر رکھا ہے، لیکن جاپان سے باہر کی دنیا اس کے بارے میں کم ہی جانتی ہے۔ حالانکہ برمودا تکون کی طرح یہاں بھی جہازوں، آبدوزوں اور طیاروں کے غائب ہونے کی واقعات میں تیزی سے اضافہ ہوتا جا رہا ہے، بلکہ محققین کا خیال ہے یہی حادثات کی تعداد برمودا تکون سے زیادہ ہے۔ یہاں بھی اغوا ہونے والوں کی اکثریت ماہرین، کپتانوں اور ہوا بازوں کی رہی ہے، بلکہ ایک بات جو یہاں زیادہ خطرناک نظر آتی ہے وہ یہ ہے کہ یہاں غائب ہونے والے جہاز اور آبدوزوں میں ایسے جہاز اور آبدوزے بھی شامل ہیں جن میں خطرناک ایٹمی مواد بھرا ہوا تھا۔ شیطانی سمندر کا محل وقوع، یہ علاقہ بحر الکاہل، پیسیفک اوشین میں جاپان اور فلپائن کے علاقے میں ہے۔ یہ تکون جاپان کے ساحلی شہر یوکوہاما سے فلپائن کے جزیرے گوام تک اور گوام سے پھر جاپان کے ماریانا جزائر تک اور پھر ماریانا سے یوکوہاما تک بنتی ہے۔ ماریانا جزائر پر دوسری جنگ عظیم میں امریکہ نے قبضہ کر لیا تھا۔ اس سمندر کو جاپانی لوگ مانوامی کہتے ہیں، جس کے معنی شیطان کا سمندر ہے۔ برمودا تکون اور شیطانی سمندر پر تحقیق کرنے والوں میں ایک بڑا مشہور نام چارلز برنز کا ہے۔ وہ اپنی کتاب دی ڈریگن ٹرائنگل میں لکھتے ہیں، 1952 تا 1954 جاپان نے اپنے 5 بڑے فوجی جہاز اس علاقے میں کھوئے ہیں جہاں افراد کی تعداد 700 سے اوپر ہے۔ اس معاملے کا راز جاننے کے لیے جاپانی حکومت نے ایک جہاز پر 100 سے زائد سائنسدانوں کو سوار کیا، لیکن شیطانی سمندر کا معمہ حل کرنے والے خود معمہ بن گئے۔ اس کے بعد جاپان نے اس علاقے کو خطرناک قرار دے دیا۔ دوسری جنگ عظیم کے دوران بحری لڑائی میں جاپان کو اپنے 5 طیارہ بردار جہازوں سے ہاتھ دھونا پڑا۔ اس کے علاوہ 340 طیارے، 10 جنگی جہاز، 10 جنگی کشتیاں، 9 اسپیڈ بوٹس اور 400 خود کش طیارے بھی اس تکون کے علاقے میں تباہ ہوئے۔ جنگ کے دوران اس نقصان کے بارے میں آپ کہہ سکتے ہیں کہ یہ سب دشمن اتحادیوں کی جانب سے کیا گیا ہوگا، لیکن اس بحری دستے کے بارے میں کیا تشریح کی جائے گی جو اس علاقے میں بغیر کسی حادثے کے غائب ہو گیا، حالانکہ ابھی تک وہاں نہ تو امریکی اور نہ ہی برطانوی جہاز پہنچے تھے؟ کم از کم ماہرین کی یہی رائے ہے کہ یہ تباہی کھلے دشمنوں کی جانب سے نہیں کی تھی، کیونکہ ایک محقق کے بقول یہ بات انتہائی مشکوک ہے کہ ان جہازوں کو دشمن نے ڈبویا ہو، کیونکہ یہ جہاز اپنی سمندری حدود میں تھے اور جنگ کی ابتدا میں وہاں برطانوی یا امریکی جہاز نہیں پہنچے تھے۔ تو کیا یہ کہا جا سکتا ہے کہ اس علاقے میں کوئی اور چھپی ہوئی قوت بھی موجود ہے جو اس جنگ میں امریکہ اور اس کے اتحادیوں کو کامیاب دیکھنا چاہتی تھی؟ برمودا تکون اور شیطانی سمندر میں اتنی زیادہ مماثلت جاننے کے بعد کیا کوئی یہ مان سکتا ہے کہ یہ محض اتفاق ہے؟ ہرگز نہیں۔ مشہور محقق چارلز برز کہتے ہیں، برمودا اور شیطانی سمندر میں پراسرار طور پر غائب ہو جانا اتفاقی نہیں ہو سکتا، جبکہ دونوں علاقوں میں بالکل مماثلت پائی جاتی رہی ہے۔ جہازوں اور طیاروں کے غائب ہونے میں دونوں جگہ کا ایک ہی نظریہ کار فرما ہے، دی ڈریگن ٹرائنگل۔ جہاز، منزل نامعلوم۔ یہاں ہونے والے چند مشہور حادثات کے بارے میں جانتے چلیں تاکہ غائب ہونے والوں کی تفصیل معلوم ہو جائے۔ نمبر ایک، جاپانی پیٹرول بردار جہاز کایو مارو 5۔ یہ ایک بڑا پیٹرول بردار جہاز تھا جس کا عملہ 31 افراد پر مشتمل تھا، جبکہ اس پر 500 ٹن پیٹرول لدا ہوا تھا۔ ان میں 9 سائنسدان بھی تھے۔ اس جہاز کا اپنے مرکز سے آخری رابطہ 24 ستمبر 1952 کو ہوا تھا۔ اس کے بعد اس کا کچھ پتہ نہیں چل سکا کہ کہاں گیا۔ نمبر دو، جاپانی مال بردار جہاز کورو شیو مارو 2۔ یہ بھی بڑا مال بردار جہاز تھا جس پر 552 ٹن مال لدا ہوا تھا۔ اس کو بھی اس کے عملے سمیت سمندر نگل گیا اور کوئی سراغ نہیں مل سکا۔ اس کا آخری رابطہ 22 اپریل 1949 کو ہوا تھا۔ نمبر تین، فرانسیسی جہاز جیرا نیوم۔ اس جہاز نے 24 نومبر 1947 کو پیغام بھیجا کہ موسم خوشگوار ہے۔ اس کے بعد یہ جہاز اپنے 29 افراد پر مشتمل عملے کے ساتھ ہمیشہ کے لیے کہیں گمنام خدمت پر چلا گیا۔ نمبر چار، مال بردار جہاز بانالونا۔ یہ لائبیریا کا جہاز تھا جس پر 13,616 ٹن وزن تھا اور عملے کی تعداد 37 تھی۔ نومبر 1971 میں شیطانی سمندر کی بھینٹ چڑھ گیا۔ نمبر پانچ، مال بردار جہاز ماسجو سار۔ یہ جہاز بھی لائبیریا کا تھا۔ عینی شاہدین کے مطابق یہ جہاز شیطانی سمندر میں تھا کہ اچانک آگ بڑھک اٹھی، لیکن یہ آگ جہاز کے اندر سے نہیں بلکہ پانی سے جہاز کی طرف بڑھی تھی۔ بہت سے لوگوں نے اسی وقت اس کی تصویریں نکال لی جس میں صاف نظر آ رہا ہے کہ جہاز کے چاروں طرف پانی کی لہروں میں آگ ہے۔ حیرت کی بات یہ ہے کہ اس جہاز میں کوئی قابل اشتعال مادہ نہیں تھا۔ اس سے بھی حیرت کی بات یہ ہے کہ جہاز کو گھیرنے والی آگ مثلث کی شکل میں تھی۔ اس میں 24 افراد سوار تھے۔ یہ واقعہ مارچ 1987 میں پیش آیا۔ نمبر 6، مال بردار جہاز صوفیا باباز۔ یہ جہاز ٹوکیو जापान की बंदरगाह से रवाना हुआ और थोड़ा चलने के बाद दो टुकड़ों में तकसीम हो गया, लेकिन गायब नहीं हुआ। समंदरों के सीने चीरने वाली और मिर्रीख पर कमंडे डालने वाली टेक्नोलॉजी इसका सबब जानने से कासिर रही। सबब नामालूम, तफ्तीश के दरवाजे बंद, गौर कीजिए। नंबर 7, यूनानी जहाज अजियोस जियोर्जेस। ये बड़ा तिजारती जहाज था जो 29 अफराद पर मुश्तमिल अमले के साथ अगवा कर लिया गया। इस पर 16,565 टन वजन लदा हुआ था। ना जहाज का पता चला, ना अफराद का, और ना ही इस लदे हुए माल का असर पानी पर नजर आया। एटमी आबदोजों का अगवा, कजाक या साइंसदान। जहाज के गायब हो जाने के बारे में तो ये बहाना पेश किया जा सकता है कि जहाज डूब गया, लेकिन जदीद आबदोजें जिनमें जदीद वायरलेस निजाम मौजूद हो, अगर वो इस इलाके में गायब कर दी जाएं, तो आप क्या कहेंगे? फिर आबदोजें भी कोई आम नहीं बल्कि एटमी आबदोजें। जरा सोचिए और ताज्जुब कीजिए, किस सुपर पावर की एटमी आबदोज के बगैर किसी सबक के गायब हो जाए और उसकी तरफ से कोई खातिर ख्वाह परेशानी या इस्तराब देखने में ना आए। गोया जिसने दी थी उसी ने वापस ले ली। नंबर 1, रूसी आबदोज विक्टर 1। ये जदीद एटमी आबदोज थी। मार्च 1984 में शैतानी समंदर की खुफिया कुवत के पास मैं अमले के चली गई। अमले की तादाद मालूम नहीं हो सकी, शायद कोई बहुत खास लोग इसमें सवार थे। नंबर 2, रूसी आबदोज ECO-1। पहले आबदोज के गायब हो जाने के सिर्फ 5 महीने बाद सितंबर में जापान के साहिल से 60 मील दूर ये भी शैतानी समंदर की खुफिया कुवत ने किसी जरूरी काम से अपने पास मंगवा ली। जरा मुलाहिजा फरमाइए, एटमी आबदोज ना हुई कोई खिलौना थी कि कुछ परवाह ही नहीं। नंबर 3, रूसी आबदोज ECO-2। जनवरी 1986 को ये भी इस इलाके की नजर हो गई। ये भी एटमी आबदोज थी। नंबर 4, रूसी आबदोज JOLF-1। अप्रैल 1966 में ये आबदोज गायब हुई। इसके अमले की तादाद 82 थी और इस पे 800 किलोग्राम एटमी वॉरहेड लदे हुए थे। अफराद और एटमी वॉरहेड बगैर किसी सबब के पानी की गहराइयों में चले गए। नंबर 5, फ्रांसीसी आबदोज चार्ली। ये एटमी आबदोज थी। सितंबर 1984 में इस इलाके में अपने 90 सवारों समेत गायब हो गई। नंबर 6, बर्तानवी आबदोज फॉक्स ट्रॉल। नवंबर 1986 में अपने अमले समेत गायब हुई। शैतानी समंदर के ऊपर अगवा किए जाने वाले तैयारे। मार्च 1957 में 10 दिन के अंदर अमेरिका के 3 जंगी तैयारे अपने तमाम अमले समेत इस तरह गायब हुए कि कोई नाम निशान नहीं मिल सका। ना ही किसी हादसे या फनी खराबी का पैगाम पायलट की जानिब से महसूस हुआ, या ये तैयारे JD-1, KB-50 और C-97 थे। इसके अलावा जापान का जंगी तैयारा P-2J 16 जुलाई 1971 को गायब हुआ। ये भी कोई हंगामी पैगाम नहीं दे सका। 27 अप्रैल 1971 को जापान का ही एक और जंगी तैयारा P-2V-7 गायब हुआ। इसके 2 महीने बाद जापान का तदरीबी तैयारा IM-1 गायब हुआ। JA-341 مسافر بردار طیارہ میں صحافیوں کی ٹیم کے اس علاقے کے اوپر سے گزر رہا تھا. یہ صحافی امریکی مال بردار جہاز کیلیفورنیا مارو جو کہ پہلے یہاں غائب ہو چکا تھا کی تحقیق کے سلسلے میں وہاں جا رہے تھے. یہ صحافی غائب شدہ جہاز کی تحقیق تو نہ کر سکے, البتہ دنیا کو اپنی تحقیق میں ضرور لگا گئے. ایسا غائب ہوئے کہ نہ طیارے کا سراغ ملا نہ صحافیوں کی ٹیم کا. 19 مارچ 1957 کو سابق فلپائنی صدر کا طیارہ 24 حکومتی اہلکاروں سمیت شیطانی سمندر کی فضا میں غائب ہوا اور کوئی سراغ نہ مل سکا. دوسرا حصہ, برمودا تکون, برمودا ٹرائنگل, برمودا تکون کا محل وقوع. برمودا بحر اوقیانوس اٹلانٹک اوشین کے کل 300 جزیروں پر مشتمل ہے جن میں اکثر غیر آباد ہیں. صرف 20 جزیروں پر انسان آباد ہیں, وہ بھی بہت کم تعداد میں. جو علاقہ خطرناک سمجھا جاتا ہے اس کو برمودا تکون کہتے ہیں. اس تکون کا کل رقبہ 1,14,000 مربع میل کلومیٹر ہے. اس کا شمالی سرا جزائر برمودا اور جنوب مشرقی سرا پورٹوریکو اور جنوب مغربی سرا میامی فلوریڈا امریکی مشہوری ریاست ہے. یعنی اس کا تکون میامی فلوریڈا میں بنتا ہے. جی ہاں, فلوریڈا کے معنی اس خدا کا شہر جس کا انتظار کیا جا رہا ہے. اس کے دوسرے معنی وہ خدا جس کا انتظار کیا جا رہا ہے. تقریباً 400 سال سے کسی انسان نے ان ویران جزیروں میں جا کر آباد ہونے کی کوشش نہیں کی. یہاں تک کہ جہاز کے کیپٹن تک اس علاقے سے دور ہی رہتے ہیں. ان میں ایک جملہ بڑا عام ہے جو وہ ایک دوسرے کو نصیحت بھی کرتے ہیں. وہاں پانی کی گہرائیوں میں خوف اور شیطانی راز چھپے ہیں. یہاں تک کہ اس راستے پر سفر کرنے والے مسافر بلکہ ایئر ہوسٹس تک سب سے پہلے یہی سوال کرتی ہیں کہ کیا ہمارا طیارہ برمودا تکون کے اوپر سے گزر کر جائے گا. کمپنی کا جواب اگرچہ نفی میں ہی ہوتا ہے لیکن حقیقت اس کے برعکس ہے. کیا برمودا تکون واقعی تکون کی شکل میں ہے؟ برمودا تکون سارا کا سارا پانی میں ہے جو کہ بحر اوقیانوس اٹلانٹک اوشین میں ہے. چنانچہ قابل غور بات یہ ہے کہ ٹھاٹے مارتے سمندر میں تکون کس طرح بن سکتا ہے. تو جاننا چاہیے کہ تکون حقیقی نہیں ہے بلکہ یہ ایک مخصوص علاقہ ہے جہاں ناقابل یقین حادثات ہوتے ہیں. اس علاقے کو تکون کا فرضی نام دے دیا گیا ہے. اس نام کے بارے میں مشہور یہ ہے کہ پہلی بار اس علاقے کے لیے برمودا تکون کا نام 1945 میں ایک پریس کانفرنس کے دوران اس وقت استعمال کیا گیا جب اس علاقے میں کچھ طیارے غائب ہو گئے. یہ بات قابل توجہ ہے کہ اس کو تکون کا نام ہی کیوں دیا گیا. اس حادثے سے پہلے بھی یہاں بہت سے حادثات رونما ہو چکے تھے, اس لیے اس وقت اس علاقے کو برمودا تکون کے بجائے شیطان کے جزیرے کہا جانے لگا. کرسٹوفر کولمبس 1451-1506 جب اس علاقے سے گزرا تو اس نے بھی یہاں کچھ عجیب و غریب مشاہدات کیے. مثلاً آگ کے گولوں کا سمندر کے اندر داخل ہونا, اس علاقے میں پہنچ کر کمپاس قطب نما میں بغیر کسی ظاہری سبب کے خرابی پیدا ہو جانا. کولمبس کے امریکی سفر کو اب 5 صدیاں گزر چکی ہیں لیکن یہ سوال آج بھی اسی طرح برقرار ہے کہ اس علاقے میں پانی کی گہرائیوں میں پانی کے اوپر और उसकी फजाओं में ऐसी क्या चीज है, कौन सी पुरेसरार ताकत है कि जिसकी तशरी अकल इंसानी सैटेलाइट के इस जदीद दौर में भी नहीं कर सकी। 1854 से पहले अरब लोग इस इलाके से गुजरते थे, लेकिन उनके जहाजों को कभी कोई हादसा या कोई गैर मामूली बात यहाँ देखने में नहीं आई। अलबत्ता तारीख में बाज वाकयात 1854 से पहले के भी मिलते हैं। पार्ट 1 यहाँ इख्तिताम पजीर होता है।